नमस्कार, म रविन्द्र सुवेदी। थाहा सञ्चार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। यो कार्यक्रम काठमाडौँमा थाहा सञ्चार नेटवर्क 99.4 मेगाहज, हेटौडामा 99.6 मेगाहजका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ। नेपाली कङ्ग्रेसको 14 महाधिवेशनका लागि कार्यतालिका पटक पटक फेरबदल हुँदै आएको छ। कार्यतालिका नै फेरबदल हुन लागेको त 2 वर्ष भइसक्यो। आगामी मङ्सिरमा जसरी केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने पछिल्लो प्रयास देखिन्छ, नभए पार्टीको वैधानिकतामाथि नै प्रश्न उठ्ला कि भन्ने डर छ। त्यसैले अहिले महाधिवेशनका सबैजसो तालिका निर्धारित समयमा सम्पन्न गर्न नेतृत्वले रुचि देखाएको हो कि जस्तो पनि देखिन्छ। तर हरेक दिन वा हरेक हप्ता आउने संशोधित तालिकाले फेरि आशंका जन्माइहाल्छ। पार्टीलाई नयाँ नेतृत्व दिने भनेको संरचना बलियो बनाउने, अपडेट अपग्रेड तथा नयाँ नेतृत्व नयाँ सोच अठोट आउने हो। तर कङ्ग्रेसमा यति बेला महाधिवेशनले त्यस्तो उत्साह दिएको छैन, बरु क्रियाशील विवादले पार्टी कार्यालयमा धरना र नेताहरूमा एकापसमा आशंका बढाएको देखिन्छ। आजको द न्युज प्लस कार्यक्रममा नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेसँग यिनै विषयहरूमा रहेर कुराकानी गर्दैछौँ। हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। नमस्कार गुरुराजजी।
हजुर, धन्यवाद,
कार्यक्रममा स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
कङ्ग्रेस महाधिवेशन अल्छी लाग्दो, अत्यास लाग्दो र अहिले चाहिँ अन्यलग्रस्त छ।
हजुर,
महाधिवेशन नजिक आइरहेको भनिएको पनि छ, यो माथि अब अन्यलता पनि छँदैछ कि सँगसँगै, किन यस्तो भइरहेछ यत्रो लामो समयदेखि महाधिवेशन 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 भनेर लाग्दाखेरि पनि?
अब हेर्नुहोस्, हाम्रो महाधिवेशनको आयोजनामा हामीले समयमै ध्यान दिन सकेको भए यो अन्यल चाहिँ देखिने थिएन। हाम्रो विधानको सीमाभित्र हामीले महाधिवेशन गराउने हामीले तयारी गरेनौँ। 4 वर्षभित्र हामीले महाधिवेशन गराइसक्नुपर्ने हाम्रो वैधानिक बन्दोबस्त हो र राष्ट्रमा चाहिँ अथवा पार्टीभित्र चाहिँ असाधारण परिस्थिति उत्पन्न भएमा मात्रै चाहिँ हामीले 1 वर्ष थप्न पाउने प्रावधान, बिना कुनै असाधारण परिस्थिति, बिना कुनै एउटा के भन्छ विशेष परिस्थिति हामीले चाहिँ 1 वर्षको अवधि हामीले पढायौँ र 5 वर्ष पनि हामीले चाहिँ नै महाधिवेशन सम्पन्न गर्न सकेनौँ र चाहिँ अहिले संविधानको सीमा जुन 5.5 वर्षको सीमा हो, थप 6 महिना थप्न मिल्ने त्यो सीमालाई हामीले उपयोग गरिसक्दा पनि हाम्रो महाधिवेशन सम्पन्न हुन सकेन। यसमा हाम्रै आन्तरिक कमजोरी छ, पार्टीको केन्द्रीय समितिको कमजोरी छ। हाम्रो ध्यान, हाम्रो प्राथमिकता चाहिँ विधानको परिपालनामा, हाम्रा चाहिँ आन्तरिक चाहिँ निर्वाचनहरू सम्पन्न गर्नमा हुनुपर्नेमा त्यतातिर हाम्रो ध्यान पटक्कै गएन। यो एउटा परम्परागत रोग हो र त्यो रोग अझ चाहिँ नै के भन्छ झ्याङ्गेर गएको अवस्था अहिले देखिएको छ। तर पनि अब एउटा प्रक्रिया सुरु भइसकेको छ र अब पालिकाको अधिवेशन चाहिँ 9 गतेभित्र गरिसक्ने भनिएको छ र हिमाली जिल्लाका अधिवेशनहरू चाहिँ दसैँ अगाडि सम्पन्न गरिसक्ने भन्ने पछिल्लो निर्णय आएको छ। त्यसो भएको हुनाले अब यो अन्यलका बिच पनि यो एक प्रकारको यो चाहिँ अनिश्चितताका बिच पनि अब हाम्रो महाधिवेशन चाहिँ ढिलो चाँडो सम्पन्न हुन्छ।
अहिले चाहिँ महाधिवेशनमा सबैभन्दा बढी चर्चामा रहेको शब्द क्रियाशील सदस्यता र यसमै विवाद। महाधिवेशनमा चाहिँ क्रियाशील सदस्यता बाहेक अरू कुनै पनि विषय चाहिँ बहसमा आएको देखिएन। यत्रो धेरै विवाद गर्नुपर्ने विषय हो?
होइन, वास्तवमा हाम्रो पार्टीको क्रियाशील सदस्य चाहिँ प्रारम्भिक मतदाता हुन्, क्रियाशील सदस्यले नै प्रतिनिधि छानिसकेपछि, क्षेत्रीय प्रतिनिधि छानिसकेपछि ती क्षेत्रीय प्रतिनिधिहरूले नै माथिल्लो तहका चाहिँ नै अर्थात् महाधिवेशन प्रतिनिधि छान्छन्। यसपटक त झन् राज्यको पुनसंरचना पछि चाहिँ प्रदेश तह पनि थपिएको छ, प्रदेश तहका प्रदेश महाधिवेशन चुन्ने प्रतिनिधिहरू छानिन्छन् र क्रियाशील सदस्य हाम्रो पार्टीको साथी भन्ने हो भने आधारशिला हो, मेरुदण्ड हो र क्रियाशील सदस्यको वितरण नवीकरणबाटै स्पष्ट हुन्छ पार्टी नेतृत्वको भोलिको सम्भावनाको बारेमा आकलन गर्न सकिन्छ। त्यसैले पार्टीका नेताहरू, सबै तहका नेताहरूको ध्यान क्रियाशील सदस्यमा हुन्छ र यो वास्तवमा चाहिँ जसरी हुनुपर्ने हो, विधानको मर्म जे हो, पार्टीको उद्देश्य, पार्टीको सिद्धान्त, पार्टीको लक्ष्यलाई चाहिँ परिपूर्ति गर्नका निम्ति, त्यसलाई सार्थक बनाउनका निम्ति पार्टी सदस्यको चाहिँ नै हामीले विस्तार गर्छौँ र पुराना सदस्यहरूलाई फेरि चाहिँ नवीकरण गरेर चाहिँ उनीहरूको चाहिँ कार्यकाल थप्छौँ। अब यो काममा हामीले चाहिँ सिद्धान्तनिष्ठ भएर हाम्रो वैचारिक सैद्धान्तिक चाहिँ र विधानको मर्म अनुसार चाहिँ नै अगाडि बढ्नुपर्ने हो। तर त्यसमा चाहिँ नै समस्या देखिन्छ। त्यसमा समस्या किन देखिन्छ भने क्रियाशील सदस्यले नै नेतृत्वको निर्माण गर्छन्। वडा तहदेखि केन्द्रीय तहसम्म क्रियाशील सदस्य जस्ता बाँड्छौँ हामी, नेतृत्व पनि त्यस्तै छानिन्छ। त्यसैले नेतृत्व छानिएपछि नेतृत्व खराब भयो या कमजोर भयो या राम्रो भयो भन्ने एउटा आधार भनेकै क्रियाशील सदस्यको विवेक हो र त्यसलाई चाहिँ हामीले अब परिपालना गर्नमा, त्यो विधानको मर्मको पालना गर्नमा कमजोरी देखाएका छौँ। त्यसैले विवाद हुने गर्छ।
यहाँनिर म थोरै जोडिहालेँ, जस्तो क्रियाशील सदस्यता हामी कस्तो बाँड्छौँ भन्ने कुरा गर्नु भने, क्रियाशील सदस्यता भनेको कङ्ग्रेसको जस्तो आधार, सबैभन्दा इम्पोर्टेन्ट सदस्यहरू भनेका तिनीहरू त्यहाँबाट मासतिर उठिन्छ अथवा नेतृत्व चाहिँ त्यहाँबाट जन्मिन्छ भने, क्रियाशील सदस्यता चाहिँ हामी रोजेर बाँड्ने कि चाहना भएका व्यक्तिलाई बाँड्ने?
यो चाहिँ नेपाली कङ्ग्रेसको विचार सिद्धान्त, यसको चाहिँ जुन यसले अवलम्बन गरेको विचारधारालाई चाहिँ नि स्वीकार गर्न चाहने होइन, स्वीकार गर्न तयार र नेपाली कङ्ग्रेसको सदस्य भएर काम गर्न तयार, साँच्चै भने नेपाली कङ्ग्रेसको सिद्धान्तलाई चाहिँ नि वास्तवमा अङ्गीकार गरेर अगाडि बढ्न तयार व्यक्तिलाई चाहिँ यो बाँड्नुपर्ने हो सिद्धान्त त। अब त्यसरी बाँडेको पनि छ, तर अहिले यो वितरणको चाहिँ अहिलेको चाहिँ नि परिपाटी चाहिँ नि कहाँ कतातिर मोडियो भन्दाखेरि चाहिँ क्रियाशील सदस्यमा आफ्नो पकड बनाउनलाई, आफ्नो चाहिँ नि त्यसमा प्रभुत्व चाहिँ नि कायम गर्नका लागि जसले चाहिँ नेतृत्व निर्माण गर्छ, हाम्रा नेताहरूले चाहिँ नि जथाभावी पार्टीका साथीहरूले चाहिँ जथाभावी क्रियाशील सदस्य बाँड्ने चाहिँ प्रचलन अहिले बढ्यो। पार्टीको सिद्धान्त के हो, पार्टीको मूल्य मान्यता के हो, होइन पार्टीको इतिहास के हो, पार्टीले हिजो गरेको सङ्घर्ष के हो र त्यो सदस्य भइसकेपछि उसको दायित्व के हो, त्यो कुरामा धेरै गम्भीरता नभएका व्यक्तिहरूलाई चाहिँ नि क्रियाशील बाँड्ने प्रचलन बढ्यो। हेर्नुहोस् त्यस्तो कमजोरी बढेर गयो अहिले। त्यसैले त्यो कसले प्रभुत्व चाहिँ राख्ने, कसको चाहिँ आधिपत्य कायम गर्ने भन्ने क्रममा चाहिँ क्रियाशील सदस्यको वितरणको चाहिँ नि प्रवृत्ति चाहिँ नि एकदमै नकारात्मक भएर गयो। त्यसैले विवाद पनि त्यहीँबाट बढ्यो। यदि हामीले सिद्धान्त चाहिँ हाम्रो पार्टीको सिद्धान्तलाई अङ्गीकार गरेर पार्टीमा क्रियाशील हुन चाहने, पार्टीमा काम गर्न चाहने व्यक्तिहरूलाई यदि खोज्ने हो भने ती व्यक्तिहरू स्वयं पनि विवाद गर्नुपर्ने व्यक्तिमा पर्दैनन् र विवादको चाहिँ यो अहिलेको श्रृङ्खला जुन देखिएको छ, महाधिवेशनको प्रक्रिया सुरु भएपछि यो सुरु भइहाल्छ। र अर्को महत्त्वपूर्ण कुरा के हो भने, पार्टीको महाधिवेशन चाहिँ हुने वर्ष चाहिँ क्रियाशील बाँड्न पाइँदैन। महाधिवेशन सम्पन्न भएको पहिलो दोस्रो तेस्रो वर्षमा क्रियाशील सदस्य बाँडिसक्नुपर्छ, नवीकरण गरिसक्नुपर्छ। तर हामी के गर्छौँ भने क्रियाशील चाहिँ जुन वर्ष चाहिँ नि महाधिवेशन हुने हो त्यही वर्ष चाहिँ हामी बाँड्छौँ र नवीकरण गर्छौँ। सबै कुरा चाहिँ यो महाधिवेशन हुने वर्ष नै सम्पन्न गर्न सकिँदैन।
अहिले त झन्डै झन्डै महाधिवेशन हुने दिन नै बाँड्नुपर्ने अवस्था देखिरहेछ।
हो हो हो, बिल्कुल। महाधिवेशनको वडा अधिवेशन चाहिँ मानौ 1 गते छ भने अर्को महिनाको 30 गतेसम्म हामीले क्रियाशील सदस्यको टुङ्गो लगाउने क्रममा हुन्छौँ। त्यसले त समस्या उत्पन्न गराइहालेको नि। क्रियाशील सदस्य वितरण भएको क्रियाशील सदस्यको बारेमा चाहिँ नि बुझ्न, छलफल गर्न, पुनर्विचार गर्न, यी सबै काम हामीले यदि तेस्रो वर्षभित्र क्रियाशील बाँडिसक्यौँ भने त अनि पाइयो नि, त्यसपछि समय हामीलाई उपलब्ध भयो। तर यो सब कुराको हाम्रो व्यवहारिक पक्ष चाहिँ नि सबल भएन, यो विधानको कार्यान्वयनको पक्ष बिल्कुलै सबल भएन। र अर्को कुरा तपाईँले अघि भन्नुभयो, यसपालिको बहस चाहिँ यही क्रियाशील सदस्यको विषयमा मात्रै बहस भइराखेको छ, वास्तवमा चाहिँ नेतृत्व निर्माणको विषय ओझेलमा परेका छ। हुनलाई त को सभापति हुने या को नेतृत्वमा हुने भन्ने बहस छ, तर के हो भने चाहिँ अहिले जुन विषयले चाहिँ नि समय खाएको छ अथवा मानिसको दिमाग खाएको छ यही क्रियाशील सदस्य भएको छ, र अरू चाहिँ पार्टीले तर्जुमा गर्ने नीति पार्टीका आगामी चाहिँ नि पाँच वर्षका चार वर्षका कार्यक्रमहरू होइन समग्र मुलुकको समसामयिक राजनीति पार्टीको आन्तरिक साङ्गठनिक पक्ष पार्टीका भातृ संस्थाहरू यी यावत जुन विषय हुन् पार्टीभित्रका विषयहरू यी विषय छलफलमा अहिले आएकै छैन, सतहमै आएको छैन। भनेपछि क्रियाशील सदस्यको विवाद चाहिँ हाम्रा निम्ति चाहिँ असाध्यै ठुलो सङ्कट र समस्या जस्तो भएर आएको छ। यो हाम्रो चाहिँ नि कार्यशैली मा भएको देखिएको असाध्यै ठुलो कमजोरी र त्रुटि हो।
हजुर, अहिले पनि जस्तो कङ्ग्रेस र कङ्ग्रेस बाहेकका दलहरूले पनि व्यक्तिहरूले पनि स्वतन्त्र व्यक्तिहरूले पनि कङ्ग्रेसलाई मासबेस पार्टी भनिरहेका छन्। कङ्ग्रेस मासबेस पार्टी भनिरहेका छन्। क्रियाशील सदस्यताको विषयमा चाहिँ यत्रो धेरै विवाद, महिनौदेखि विवाद छ। हामीलाई सदस्यता चाहियो, हामी क्रियाशील सदस्यता हामीले पाउनुपर्छ भनेर धरना पनि छ जारी महिनौदेखि। अनि नेतृत्वमा जान चाहने व्यक्तिको पहिलो परीक्षण हुने थल हो क्रियाशील सदस्यता। त्यो ठाउँमा नेताहरूले पनि अब भागभन्डा गरेको जस्तो, कसैलाई सदस्यता दिनुपर्ने मान्छेले नदिएको, परिवारका सदस्यहरूलाई मात्रै ल्याउन खोजेको जस्तो, यस्तो धेरै देखिएको छ। अब आम रूपमा बुझाइ मासबेस भनेर भनिने, अब क्याडरका लागि चाहिँ महिनौसम्म झगडा परिरहने, महाधिवेशनका लागि क्रियाशील सदस्य बन्छौँ, कङ्ग्रेसको विचार सिद्धान्त अथवा मार्ग निर्देशन हामी मान्छौँ भन्न चाहने जति सबैले सदस्यता दिँदाखेरि के फरक पर्छ?
अब यसमा पनि हेर्नुहोस्, समग्र हेर्नुपर्छ परिस्थिति। हामीले हाम्रा चाहिँ मुलुकका विविधताहरूलाई पनि हेर्नुपर्छ, हाम्रो समाजको चाहिँ अहिलेको विद्यमान चाहिँ अवस्थालाई पनि हेर्नुपर्छ। यी सबै कुरा हेरेर नै यो कुरा निर्धारण गर्नुपर्छ र हाम्रो भूगोल, हाम्रो जनसङ्ख्यालाई सबैलाई हेरेर विचार गरेर यी कामहरू अगाडि बढाउनुपर्छ। जस्तो कि हामी चाहिँ 3 करोड जनसङ्ख्या, अब पछिल्लो जनगणना अनुसार 3 करोड पुग्दैछौँ। 3 करोडमा 40-50 लाख त हामी बाहिरैछौँ, भनेपछि 2.5 करोड मानिस नेपालमा बसोबास गर्छन्। बाहिरको प्रबन्ध बेग्लै छ, विदेशमा बस्ने साथीहरूका लागि छुट्टै प्रबन्ध गरिएको छ। अब यो 2.5 करोडमा कति व्यक्तिलाई चाहिँ पार्टीको चाहिँ सदस्य बनाउने? अब पार्टीका समर्थक हुन पाइयो 3 करोडमा 3.5 करोड हुन पाइयो। तर तपाईँले अघि उठाउनु भएको कुरा चाहिँ के हो भने, नेपाली कङ्ग्रेस चाहिँ मासदेशै पार्टी हो, तर अभ्यास चाहिँ क्याडर बेसको अभ्यास हुँदै आएको छ कि। दुनियाँमा चाहिँ 2 प्रकारका पार्टी हुन्छन्। अब धार्मिक या सैनिक तानाशाहीको कुरा छोडिदिउँ, धार्मिक तानाशाही भएका मुलुकमा पनि क्याडरहरू हुन्छन् होइन। अब सैनिक तानाशाहीमा त त्यो त क्याडरले नै सर्टेन एउटा चाहिँ नि रेजिमेन्टेड एउटा चाहिँ समूहले मुलुक चलाएको हुन्छ, त्यो छुट्टै कुरा हो। तर डेमोक्रेटिक पार्टी र प्रजातान्त्रिक पार्टी र गैर प्रजातान्त्रिक भनौँ न, लोकतान्त्रिक पार्टी र गैर लोकतान्त्रिक पार्टीहरूको हामीले चाहिँ नि चरित्रको विश्लेषण गऱ्यौँ भने चाहिँ प्रजातान्त्रिक पार्टीहरू मूलत मासबेसै हुन्। नेपाली कङ्ग्रेस ठिक भन्नुभयो तपाईँले अघि, मासबेसै पार्टी हो, तर यसको अभ्यास चाहिँ क्याडर बेस हुँदै आएको छ। किनभने हाम्रो प्रतिद्वन्दी पार्टी चाहिँ क्याडर बेस छ, कम्युनिस्ट पार्टी। कम्युनिस्ट पार्टी क्याडर बेसै पार्टी हो, त्यो क्याडरले नै मुलुकलाई, सुरुमा पार्टीलाई, त्यसपछि मुलुकलाई चाहिँ नि उनीहरूले चाहिँ एकदमै आफ्नो वर्चस्वमा राख्न खोज्छन्। त्यसैले त्यो पार्टीको चरित्रसँग हाम्रो मेल खाँदैन। हाम्रो मासबेस पार्टी हो र आम जनताको पार्टी हामी भन्छौँ, तर अभ्यास चाहिँ क्याडर बेस हुँदै आएको छ। क्रियाशील भनेको त क्याडर हो, अनि क्याडर बनाउने कुरामा लडाइँ छ। मासबेस पार्टीमा क्याडर बनाउने कुरामा लडाइँ छ, तपाईँले अघि गर्नुभएको सङ्केत त्यही हो। भनेपछि यो कुरा चाहिँ हाम्रो वैधानिक प्रबन्ध जुन छ, हाम्रो सैद्धान्तिक जुन चाहिँ प्रस्तावना जुन छ, त्यसलाई आधार बनाएर हामीले यदि काम गर्ने हो भने यो समस्या आउँदैन। कस्तो व्यक्ति क्रियाशील हुने भन्दा, नेपाली कङ्ग्रेसको सदस्य भएको, साधारण सदस्य भएको, पहिला साधारण भनिन्थ्यो, अहिले नेपाली कङ्ग्रेसको सदस्य भन्छौँ, विधान संशोधन गरेका छौँ, त्यो व्यक्तिले 1 वर्षपछि चाहिँ पार्टीको क्रियाशील सदस्य पाउन सक्छ। कि कसरी पाउन सक्छ भने, उसको 1 वर्षको चाहिँ उसको पार्टीप्रतिको लगावलाई हेरेर, सक्रियतालाई हेरेर, उसको अभिरुचिलाई हेरेर, उसको चासोलाई हेरेर भएर, उसको निष्ठालाई हेरेर चाहिँ हामी क्रियाशील सदस्य दिन सक्छौँ। र क्रियाशील सदस्य भनेर चाहिँ पार्टीको निष्ठावान कार्यकर्ता, पार्टीका हरेक चाहिँ नि कदममा साथ दिने व्यक्ति मात्रै पार्टीको क्रियाशील सदस्य हुन पाउँछ। तर अब निष्ठाको परीक्षणै नभइकन होइन, उसले चाहिँ पार्टीमा रहेर काम गर्छ कि गर्दैन भन्ने थाहै नभइकन चाहिँ हामी क्रियाशील सदस्य बनाउँछौँ कि, समस्या त्यहाँबाट आयो। पार्टीका पुराना साथीहरू जो धरना बस्नुभएको छ, अनसन बस्नुभएको छ र चाहिँ क्रियाशीलको विषयमा प्रश्न उठाउनु भएको छ, उहाँहरूको चासो नै यही हो उहाँहरूको भनाइ नै यही हो, एक त प्रक्रिया सम्मत बाँड्दैनौँ हामी, वडा समितिबाट सिफारिस भइआएका, वडा कार्य समितिले निर्णय गरेका, क्रियाशील भेलाबाट पास भएका, त्यसपछि चाहिँ क्रमिक रूपबाट तहगत रूपबाट सिफारिस हुँदै आएका व्यक्तिलाई मात्रै क्रियाशील दिन पाइन्छ प्रक्रिया चाहिने रूपबाट। यहाँ त त्यस्तो गरिँदैन, हामी बाहिरबाट थपिदिन्छौँ, केन्द्रबाट थपिदिन्छौँ, होइन खल्तीबाट थपिदिन्छौँ, अब नयाँ पार्टीमा प्रवेश गरेका साथीहरूको नाममा पनि हामीले दियौँ, ल ठिक छ पार्टीगत रूपबाट आयो, लोकतान्त्रिक फोरममा आयो, राप्रपाको एउटा ठुलो जत्था आयो, ल पार्टीगतै डिल भयो त्यहाँ, तर इन्डिभिजुअल नेपाली कङ्ग्रेसमा प्रवेश गरेका व्यक्तिहरूले 2000-3000 अब प्रवेश गरेको मान्छेको नाम पनि छैन, अनि त्यो चाहिँ एउटा व्यक्तिले भनेको आधारमा चाहिँ हामीले क्रियाशील चाहिँ फारम बाँडेपछि र उहाँले क्रियाशील सदस्य बनाएपछि त्यो कुराले चाहिँ एकदमै पार्टीभित्र समस्या पैदा गर्यो, पार्टीमा काम गरिरहेका साथीहरूको चाहिँ नि भविष्य अन्यलमा पर्यो, होइन नयाँ आउने, नयाँ ल्याउने, नयाँ क्रियाशील दिइने साथीहरूले चाहिँ नि पार्टी नै हाइज्याक गर्ने सम्भावना यहाँ बढेर गएको छ पार्टीमा, त्यो संवेदनहीनता हो, त्यसैले पार्टीभित्र विरोध भएको हो।
हामी अन्ततिर पनि छौँ, अब हरेक महाधिवेशनको अगाडि यस्तै तनाव चाहिँ यसभन्दा अगाडि पनि रह्यो, अहिले पनि भयो, र महासमिति बैठकमा अब सबै ठिकठाक पारिन्छ भन्ने खालको मनमा नै प्रतिज्ञा हुन्छ होला नेताहरूको, तर महासमिति बैठकमा गएर पनि खासै यस्ता विषयहरू टुङ्गो लाग्ने गरेको देखिँदैन, पछि बन्ने कार्यदलहरूले अथवा समितिहरूले के हिसाबले टुङ्गाएको जस्तो देखिन्छ, तर महाधिवेशन आउने बेलै फेरि यस्तो विवाद भइरहन्छ, ठ्याक्कै यसलाई टुङ्गो लगाउनै नसक्ने हो त नेपाली कङ्ग्रेसले यस्ता विषयहरू जो वर्षौँदेखि अथवा थुप्रै महाधिवेशनदेखि विवादमा आइरहेका छन्, किन यस्तो टुङ्गो लगाउने कुरामा रुचि नदेखाइएको हो कि यसमै मजा हुन्छ कि नेतृत्वलाई के हो खास?
हेर्नुहोस्, यो चाहिँ प्रवृत्तिगत र चारित्रिक समस्या हो। हेर्नुहोस्, हामीले राणातन्त्रको अन्त गऱ्यौँ, हामीले पञ्चायतको निर्दलीयताको अन्त गऱ्यौँ, प्रजातान्त्रिक व्यवस्था ल्यायौँ, लोकतान्त्रिक व्यवस्था ल्यायौँ, हुँदाहुँदा हामी गणतन्त्रमा पुगिसक्यौँ, तर चाहिँ गणतन्त्रको आफ्नो मौलिक चरित्र, यसको चाहिँ विशेषता, प्रजातन्त्रको आफ्नोपन, होइन आफ्नो पहिचान र मौलिकतालाई हामीले विकासै गर्न सकेनौँ। राणा र पञ्चायत तन्त्रको चाहिँ विरासत, त्यो विरासत भने चाहिँ मेरो प्रभुत्व समाजमा कायम हुनुपर्छ, राज्यमा मेरो प्रभुत्व कायम हुनुपर्छ भन्ने तानाशाही मानसिकता चाहिँ त्यो आयो, सँगसँगै आयो, यो प्रजातान्त्रिक कालमा पनि आयो, लोकतान्त्रिक कालमा पनि आयो, गणतान्त्रिक कालमा पनि आयो। वडा अध्यक्ष भएपछि वडामा प्रभुत्व हुनुपर्छ भन्ने, वडा सभापति भएपछि, अब केन्द्रीय सभापति भएपछि मुलुकभरि चाहिँ मेरो वर्चस्व, पार्टीभित्र मेरो वर्चस्व हुनुपर्छ, मेरो इसारामा पार्टी चल्नुपर्छ, मेरो चाहनामा पार्टी चल्नुपर्छ, ठिक छ चाहनामा चल्नुपर्छ, तर त्यो पार्टीको सिद्धान्त अनुरूप, पार्टीको चाहिँ नि प्रजातान्त्रिक चाहिँ व्यवस्था अनुरूप, होइन आन्तरिक चाहिँ नि लोकतान्त्रिक जुन हामीले चाहिँ पद्धति निर्माण गरेका छौँ पार्टी सञ्चालनको, त्यो अनुरूप प्रभुत्व यदि कुनै नेता लोकप्रिय भएर उसको चाहिँ विचार, उसको चाहिँ कार्यशैलीसँग सहमत भएर सबैले उसको मातृतापलाई राख्न तयार भएर हुन सक्छन्, तर त्यो तदनुकूलको कुनै पनि गतिविधि, कुनै पनि क्रियाकलाप हामी गर्दैनौँ। हामी चाहिँ नि पार्टीको अमुक पदमा पुगेका आधारमा चाहिँ नि वर्चस्व कायम गर्न कोसिस गर्छौँ। यदि हामीले आन्तरिक लोकतान्त्रिक जुन प्रक्रिया निर्धारण गरेका छौँ त्यसलाई चाहिँ नि सहज रूपबाट इम्प्लिमेन्ट हुनलाई, कार्यान्वयन हुन दिने हो भने यो समस्या आउँदैन कि, यो मानसिकताको समस्या हो, यो चरित्रको समस्या हो। हेर्नुहोस्, यो प्रवृत्तिको समस्या हो, यो प्रवृत्तिले जरा गाडेको छ पार्टीभित्र, सबै तहमा छ यो प्रवृत्ति, सबै नेतामा थोर बहुत छ, यो व्यक्ति विशेष नेता विशेषमा मात्रै छ मैले भनिरहेको छैन, यो नेता हरेक नेतामा यो प्रवृत्ति छ र घटी बढी मात्रै होइन, कुनै नेतामा कम छ कुनैमा बढी छ, र समग्रमा पार्टी सञ्चालनमा समस्या यहीँनिर छ।
हजुर हस्, यो महत्त्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
हस् रविन्द्रजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
हस्, वा हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरे। आज नेपाली कङ्ग्रेसको महाधिवेशनमा भइरहेको यो अन्यलताका विषयमा रहेर कुराकानी गरौँ। योसँगै कार्यक्रमको समय सकिएको छ। प्राविधिक साथी समयक नेपाललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु। नमस्कार।